नेपाल दर्पणमा साथी रोबिना श्रेष्ठसँगै मोहन पौडेलको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर्बल रिफ्रेशिंग।
चुनाव 74 स्थानीय तह
अब 16 दिन बाँकी।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
स्थानीय चुनाव र संविधान संशोधन लगायतका विषयमा दलहरूबीच छलफल, प्रधानमन्त्री र एमाले नेताबीचको छलफल चल्दै।
डीआईजी सिलवालले सर्वोच्चमा पेश गरेका कागजात कृत्य भएको छानबिन समितिको ठहर, सिलवाललाई कृत्य मुद्दामा कार्यवाही गर्न सिफारिश।
मृगौला बिरामीको निशुल्क उपचारको निर्णय कार्यान्वयनमा कठिनाई, सर्पले डसेका बिरामीलाई पहिला भन्दा थोरै औषधिमा पनि निको पार्न सकिने।
इण्डोनेसियामा मुस्लिम महिला धर्मगुरूद्वारा बाल विवाह विरूद्ध नयाँ नियम जारी, विवाहका लागि महिलाको उमेर 18 वर्ष पुगेको हुनुपर्ने व्यवस्था गर्न माग।
र आईपीएल क्रिकेटमा कोलकाताद्वारा दिल्ली डेयर डेभिल्स 7 विकेटले पराजित।
ए मुना, यसपालि हुने स्थानीय तहको चुनावमा केही पदमा महिला उम्मेदवारी अनिवार्य रहेछ अघि?
हो नि, गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष मध्ये एकजना महिला हुनै पर्छ। नगरपालिका र जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुख मध्ये पनि एकजना महिला हुनै पर्ने व्यवस्था बनाएको छ। त्यति मात्रै होइन, गाउँपालिका वा नगरपालिकाको हरेक वडामा 2 जना महिला वडा सदस्य चुनिने पक्का छ। दलहरूले मनोनयन पत्र दर्ता गर्दा 1 जना दलित महिलाको नाम समावेश गर्नै पर्ने अनिवार्य व्यवस्था छ।
साह्रै राम्रो व्यवस्था भएछ। लौ जाउँ।
कता?
महिला नेतृत्व विकास र सशक्तिकरणका लागि महिला उम्मेद्वारलाई भोट माग्न।
महिला सहभागिता वृद्धि गरी सशक्त महिला नेतृत्व स्थापित गरौं र सुशासन तथा समावेशीकरणमा योगदान पुर्याउं। सम्झनुहोस्, मतदाता परिचय पत्र साथैमा लैजान नबिर्सनुहोस्। निर्वाचन आयोग।
मेरो बच्चाले किन अरूसँग खेल्दैन?
मेरो बच्चाले किन बोल्दैन?
मेरो बच्चाले बोलाउँदा किन हेर्दैन?
तपाईँको बच्चालाई अटिजम त छैन? यी सबै अटिजमका लक्षणहरू हुन्।
अटिजम भएका बाल बालिकालाई समयमै पहिचान गर्न सके शीघ्र र तीव्र थेरापीबाट आशाजनक उपलब्धिहरू देखिन गएको पाइएको छ। यो कुरा वैज्ञानिक रूपमा पनि प्रमाणित भइसकेको छ। निर्कुल गर्न अटिजम केयर नेपाल सोसाइटीमा तुरन्त सम्पर्क राख्नुहोला। टेलिफोन नम्बर 44 19 0 10 44 19 0 10।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर।
विकासको पहल, चुनावी चहल पहल।
स्थानीय चुनाव, मतगणना, संविधान संशोधन र बजेटबारे दलहरूबीच छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको सर्वदलीय बैठकमा सबै दललाई मान्य हुने गरी संविधान संशोधन प्रस्ताव परिमार्जन गर्ने, एक वा दुई चरणमा चुनाव गर्ने भन्ने विषयमा छलफल भएको हो। अधिकांश दल संविधान संशोधन प्रस्ताव पारित गरेर दुई चरणमा चुनाव गर्न र बजेटको मिति सार्न सकारात्मक भएको उप प्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधिले जानकारी दिनुभयो।
धेरैजसो पार्टीहरूले अहिलेको संविधान संशोधन लाई परिवर्तन सहित पारित गर्नुपर्छ भन्ने कुरालाई सकारात्मक रूपमा लिएको छ। निर्वाचन गराउने कुरामा पनि प्रतिपक्षी दलले र एक दुईवटा पार्टीले एकै चरणमा गराउँदा राम्रो हुन्थ्यो भन्ने पनि भन्नुभएको छ। निर्वाचन मतगणनाको विषयमा विस्तृत धारणा आएको छ। यो मतगणना पहिले गराउने कसरी गराउने भनेर बजेटको बारेमा पनि धेरै जसोको राय सकारात्मकै आएको छ। निर्वाचनलाई प्रभावित गर्ने किसिमको व्यवस्था नगरिकन बजेटलाई 15 गते नै गर्ने अथवा निर्वाचनपछि गर्ने, दोस्रो निर्वाचनपछि गर्ने, त्यसको विषयमा पनि छलफल भएको छ। सरकारलाई पूरा विश्वास छ संविधान संशोधन पारित हुन्छ भन्ने कुरामा। यसमा हामी प्रतिपक्षी एमालेको पनि अझै सहयोग चाहेका छौँ।
बैठकमा प्रमुख प्रतिपक्षी दल एमाले भने संविधान संशोधनका विषयमा आफूहरूसँग कुनै छलफल नगरेको भन्दै संशोधन प्रस्ताव पारित हुन नदिने अडान दोहोरिआएको छ। चुनाव सकेसम्म एकै चरणमा गर्न दलका नेताहरूले जोड़ दिएका छन्। तर चुनाव एक वा दुई चरणमा गरे पनि बजेट ल्याउने मिति जेठ 15 गतेलाई सार्नुपर्ने विषयमा दलहरूबीच छलफल भएको छ। चुनाव सम्पन्न भएपछि दुवै चरणको मतदानको मतगणना एकैपटक गर्नुपर्ने धारणा आफूहरूले सर्वदलीय बैठकमा राखेको एमाले नेता अग्नि खरेलले जानकारी दिनुभयो।
संविधान संशोधनको मामिलामा उहाँले बोल्दै जाँदा उहाँले नै आफैले के भन्नुभयो प्रधानमन्त्रीले भने, सत्तापक्षीय गठबन्धनले जुन अगाडि सारेको छ संविधान संशोधनको विषय, त्यसमा मधेस मोर्चा लगायतसँग बसेर फेरि त्यसलाई परिमार्जन गर्ने विषय पनि हामीले गरेका छौँ भनेर उहाँले राख्नु भएको छ। तर त्यो परिमार्जनको विषयवस्तु के हो? अहिले प्रतिपक्षी दललाई संसदमा पेश गरिएको संविधान संशोधनको विषय बाहेकका अन्य विषय पनि सहमति भएको छ भन्ने कुरा हामीलाई थाहा छैन। त्यो विषय हामीले जानकारी राख्नुपर्ने विषय हो कि होइन?
प्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो राजनैतिक अवस्थाका बारेमा संसदमा प्रतिनिधित्व गर्ने सबै दललाई सर्वदलीय बैठकमा बोलाउनु भएको थियो। तोकिएको मितिमा चुनाव गर्न र संशोधन प्रस्ताव पारित गराउन छलफललाई निरन्तरता दिँदै पर्सिसम्म सहमतिमा पुगिने नेताहरूले दावी गरेका छन्। सर्वदलीय छलफल लगत्तै प्रधानमन्त्री प्रचण्ड र एमालेका नेताहरूबीच अहिले बालुवाटारमा नै छलफल भइरहेको छ।
स्थानीय तहको चुनाव दुई चरणमा गर्ने र नेपाली सेना परिचालन गर्ने सरकारको निर्णयप्रति संघीय समाजवादी फोरम नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। चुनावी सुरक्षाका नाममा सेना परिचालन गर्दा सेनाको गरिमा, प्रतिष्ठा र वर्षौंदेखि कायम रहिआएको व्यावसायिकतामाथि आँच पुग्ने भन्दै आज विज्ञप्ति निकालेर फोरम नेपालले सेना परिचालन गर्ने निर्णय तत्काल फिर्ता लिन माग गरेको छ। यस्तै स्थानीय तहको चुनावमा पहिलो चरणको मत परिणामले दोस्रो चरणको चुनावी नतिजालाई प्रभावित गर्ने र मतदाताको सामाजिक मनोविज्ञानलाई पनि विभाजित गर्ने भन्दै फोरम नेपालले मिति सारेर एकैपटकमा चुनाव गर्न आग्रह गरेको छ। चुनाव अघि बजेट घोषणा भए निर्वाचन आचार संहिताको उल्लंघन हुने र मतदातालाई समेत प्रभावित गर्ने भएकोले चुनावपछि मात्रै बजेट ल्याउनुपर्ने संघीय समाजवादी फोरम नेपालले ठहर पनि गरेको छ।
स्थानीय तहको चुनाव दुई चरणमा गर्ने निर्णयसँगै आउँदो आर्थिक वर्षको बजेट चुनाव अघि वा पछि ल्याउने भन्ने विषयमा दलहरूबीच एकमत हुन सकेको छैन। प्रमुख प्रतिपक्ष नेकपा एमाले त चुनाव प्रभावित हुने भन्दै निर्वाचन अघि कुनै हालतमा बजेट पेश गर्न नदिने जनाइसकेको छ। दलहरूबीच चुनावपछि मात्र बजेट ल्याउने बारेमा आज पनि छलफल भएको छ। सत्तारूढ दल र अर्थ मन्त्रालयका अधिकारीले भने जेठ 15 बजेट पेश गर्नुपर्ने संवैधानिक व्यवस्थालाई निलम्बन गरेर असार 30 बजेट ल्याउने विषयमा छलफल अघि बढ़ाएका छन्। यसै विषयमा साथी पीटी लोपचन्दले आर्थिक विश्लेषक संजय आचार्यलाई सोध्नु भएको छ, जेठ 15 बजेट ल्याउँदा आउने सकारात्मक तथा नकारात्मक पक्षलाई कसरी विश्लेषण गर्नुहुन्छ?
समयमा बजेट आएको कारणले सरकारले खर्च गर्ने क्षमतामा केही सुधार भएको देखिन्छ। त्यस कारणले गर्दा यो चुनाव अगाडि र पछाडि भन्ने कुरो त अहिले त चुनावको सन्दर्भमा सान्दर्भिक होला, तर हामीले बुझ्नुपर्ने कुरो के हो भने बजेट समयमा आउनुपर्छ। आर्थिक वर्ष सुरु हुनुभन्दा अगाडि नै बजेट सम्बन्धी सबै प्रावधानहरू एउटा नियमित प्रक्रियाबाट पास भइसकेको अवस्थामा नयाँ आर्थिक वर्ष सुरु हुने बित्तिकै खर्चको प्रक्रिया अगाडि बढ्नुपर्छ। त्यस कारणले गर्दा अब अहिलेको विशेष अवस्थामा चुनावभन्दा पछाडि चाहिँ जाने परिस्थिति आयो भने त्यसले के नकारात्मक असर पार्ला भन्नुभन्दा पनि हामीले बुझ्नुपर्ने कुरो के हो भने समग्रमा बजेट ढिलो आउनु भन्नुको अर्थ नै सरकारले खर्च गर्ने क्षमतामा ह्रास आउने हुन आउँछ। अब चुनावको विशेष कारणले गर्दाखेरि यसलाई चाहिँ अलिकति पछाडि जानु सक्ने सम्भावना छ भने त्यो राजनीतिक पक्ष भयो, त्यो आर्थिक पक्ष भन्दा पनि, तर सकेसम्म त्यस्तो हुनु हुँदैन। यो एउटा नियमित प्रक्रियाबाट जानुपर्छ। चुनावको कारणले अथवा अरू कुनै बहानाबाजीले गर्दाखेरि यो बजेट चाहिँ पछाडि सार्ने प्रवृत्तिलाई समयमै निरुत्साहित पार्नुपर्छ, किनभने यस साल चाहिँ चुनावको प्रसङ्ग आउला, अर्को साल अर्को कुनै प्रसङ्ग आउला, त्यसले गर्दाखेरि सबै कुराको असर चाहिँ बजेटमा गएर छेग्रिने स्थिति हुनु हुँदैन।
जेठ 15 पछाडि बजेट आयो भनेदेखि चाहिँ यसले आर्थिक क्षेत्रका कुन कुन कुरालाई प्रभावित तुल्याउँछ?
जेठ 15 बजेट आएन भने बजेट चाहिँ नि कहिले आउँछ भन्ने प्रश्न आउने भयो उतिखेरै। त्यस कारणले गर्दा जेठ 15 पछि जति समय पछाडि धकेलिन्छ त्यसले त्यति नै ढिलाइ र ढिलाइले गर्दाखेरि सरकारको चाहिँ खर्चमा खर्च गर्ने कार्यदक्षतामा त प्रश्न चिन्ह आउने नै भयो। र त्यसले गर्दा के गर्छ भने अब सबै प्रक्रियाहरू अलिकति फास्ट ट्र्याकबाट चाहिँ जानुपर्ने भएको हुनाले कतिपय अवस्थामा आर्थिक पारदर्शिता चाहिँ रहँदैनन्। ढिलो गरी बजेट आउने परिस्थिति रह्यो भने त्यसले समग्रमा एउटा लगानीको वातावरणलाई कमजोर बनाउँछ, लगानी कमजोर भएपछि उत्पादन कमजोर हुन्छ, त्यसले रोजगारीमा असर पार्छ, आम्दानी र बचतको प्रवृत्तिमा असर पार्छ, त्यसले समग्र आर्थिक वृद्धि दरलाई कमजोर बनाउँछ र सुस्त बनाउँछ।
निर्वाचन आयोगले स्थानीय तह चुनावका लागि कल सेन्टर र मोबाइल एप सञ्चालनमा ल्याएको छ। आयोगमा आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधी प्रसाद यादवले कल सेन्टर र मोबाइल एपको शुभारम्भ गर्दै स्थानीय तह चुनाव सम्बन्धी जिज्ञासालाई सम्बोधन गर्न कल सेन्टर शुरू गरेको जानकारी दिनुभयो। प्रमुख निर्वाचन आयुक्त यादवले आयोगले सञ्चालनमा ल्याएको मोबाइल एपबाट मोबाइल प्रयोगकर्ताले निर्वाचन कार्यक्रम, मतदाताको विवरण, मतदान स्थल र केन्द्रको जानकारी, उम्मेद्वारको विवरण, मत परिणाम लगायतका विभिन्न 10 विषयमा जानकारी पाउन सक्ने बताउनुभयो।
डीआईजी नवराज सिलवालले सर्वोच्च अदालतमा पेश गरेका कार्य सम्पादन मूल्याङ्कन फाइल कृत्य भएको प्रमाणित भएको छ। अपराध अनुसन्धान विभाग अन्तर्गत केन्द्रीय विधि विज्ञान प्रयोगशालाले फाइलको अध्ययन गर्दा कृत्य भएको प्रमाणित भएको हो। डीआईजी सिलवालले आफूले प्राप्त गरेको अङ्कभन्दा बढ़ी देखाउन अरूको अङ्क सारेर फाइल बनाएको प्रमाणित भएको छ। सिलवालको कागजात फर्जी रहेको दावी सहित मन्त्री परिषद कार्यालयले छानबिनका लागि प्रहरीलाई निर्देशन दिएको थियो। प्रहरी प्रधान कार्यालयले डीआईजी विजय कुमार भट्ट, एसएसपी पवन खरेल, एसपी राजु बाबु श्रेष्ठ, डीएसपी मोहन थापा र इन्स्पेक्टर मदन कुंवर सम्मिलित छानबिन समिति गठन गरेको थियो। सिलवाललाई कागजात कृत्य गरेकोमा कार्यवाही गर्न समेत समितिले निर्देशन दिएको छ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगको निर्देशनपछि यातायात व्यवस्था कार्यालय भेरीले सवारी चालक अनुमति पत्र, लाइसेन्स वितरण र लिखित परीक्षाको नतिजा प्रकाशन रोकेको छ। आयोगले गएको वैशाख 8 गते यातायात व्यवस्था कार्यालय भेरीलाई पत्र पठाई सवारी चालक अनुमति पत्र वितरण र लिखित परीक्षाको नतिजा प्रकाशन तत्कालका लागि रोक्न आदेश दिएको थियो। आयोगको निर्देशनपछि सवारी चालक अनुमति पत्र वितरण र मोटरसाइकलको सवारी चालक अनुमति पत्रको लिखित परीक्षाको नतिजा प्रकाशन रोकिएको कार्यालयका शाखा अधिकृत विष्णु सहनीले जानकारी दिनुभयो।
सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
निर्वाचनकै कुरा सुन्छु अचल घर घरमा, निर्वाचनकै कुरा सुन्छु अचल घर घरमा। दलित महिला अल्पसंख्यक सबलाई चुन्छौ भन्छन्, घर दैलोमै सेवा दिने योग्य व्यक्ति छन्छु भन्छन्, योग्य व्यक्ति छन्छु भन्छन्, योग्य व्यक्ति छन्छु भन्छन्। घर घरबाट निस्किएर खाली सके बोल्न, चुनाव ठूलो मौका हो विकासको ढोका खोल्न, चुनाव ठूलो मौका हो विकासको ढोका खोल्न।
नयाँ वर्षको अवसरमा नेपाल टेलिकमले ल्यायो अहिलेसम्मकै सस्तो जीएसएम डाटा प्याक,
100 रुपियाँमा पाउनुहोस् 400 MB डाटा।
ओहो कति सस्तो, 200 रुपियाँमा त 850 MB, साँच्चै सस्तो।
त्यो भन्दा सस्तो पनि छ, 300 रुपियाँमा 1500 MB डाटा लिनुहोस्, इन्टरनेटमा रमाउनुहोस्।
यो अफर एक्टिभेट गर्न मेसेज बक्समा जानुहोस्, लेख्नुहोस् DATA 400 MB र पठाउनुहोस् 1415 मा।
यो अफर 2074 साल वैशाख 28 गतेसम्म लागू हुनेछ। नयाँ वर्षमा नेपाल टेलिकमका थप अफरहरू बुझ्न डायल गर्नुहोस् *1415#।
रमाउनुहोस् नेपाल टेलिकमको सस्तो इन्टरनेटमा, नेपाल टेलिकम राष्ट्रको संचार।
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले स्थानीय चुनाव र संविधान संशोधन लगायत विषयमा दलहरूबीच छलफल, प्रधानमन्त्री र एमालेका नेताबीचको छलफल चल्दै, डीआईजी सिलवालले सर्वोच्चमा पेश गरेका कागजात कृत्य भएको छानबिन समितिको ठहर, सिलवाललाई कृत्य मुद्दामा कार्यवाही गर्न सिफारिश लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी प्रसंग, विगतका वर्षहरूमा झैं यस वर्ष पनि नयाँ शैक्षिक सत्रको पठन पाठन शुरू भइसक्दा पुस्तक छपाईको काम अझै सकिएको छैन। छपाईकै काम नसकिँदा विद्यार्थीले पुस्तक पाउन पनि सकेका छैनन्। पुस्तक नपाएका कारण विद्यालयहरूमा पठन पाठन पनि प्रभावकारी रूपमा हुन सकेको छैन। यसले सरकारी विद्यालयको गुणस्तरीय सिकाइमा असर गर्दै आएको छ। विष्णु विश्वकर्माको रिपोर्ट।
किताबको लागि जाँदैछ, किताब त भर्खर आइरहेको छ अरे भन्छन्, तर यहाँ त छैन अरे, माथि स्टोरमा चाहिँ जान्छ।
काठमाडौँ गोकर्णेश्वरको कान्ति माध्यमिक विद्यालयका शिक्षक जय कृष्ण आचार्य, जनक शिक्षा सामग्री केन्द्रले अझै 58 लाख पुस्तक छाप्नै सकेको छैन। 57 लाख 50 हजार बढी विद्यार्थीलाई चाहिने 3 करोड 72 लाख थान पुस्तक मध्ये अहिलेसम्म केन्द्रले 2 करोड 50 लाख पुस्तक मात्रै छाप्न सकेको छ। समग्रमा जनक शिक्षा सामग्री केन्द्र र निजी व्यवसायले अझै 1.5 करोड थान पुस्तक छाप्न बाँकी छ। स्थानीय चुनाव र आन्तरिक व्यवस्थापनको समस्याले पुस्तक छाप्न नसकिएको केन्द्रका प्रवक्ता कपिल पोखरेलको भनाइ छ।
निर्वाचनको कारणले हामीले जति असर भयो त्यो चाहिँ बाहिर छपाएर ल्याउने भनेर त्यो व्यवस्था मिलाएको हो। साझा प्रकाशनले दिएको कार्य आदेश चैत्रमा सन्धि हो, 30 लाख किताब बुझाउँछु भनेर उहाँले चाहिँ कबलियतनामा गरेर लगेको कुरो चाहिँ हामी अब आजसम्म 1.5 महिना बित्दाखेरि जम्मा 1 लाख मात्रै आयो, त्यसबाट हामीलाई धोका भयो। त्यही कारणले गर्दाखेरि हामी समय पुर्याउन सक्ने अवस्था रहेन। अर्को 15 लाख चाहिँ नि अब पहिला टेन्डर गरेकै घरलाई छापाखानाहरूबाट छपाएर ल्याउने भनेर गरेको छ। त्यो किताबहरू चाहिँ हाम्रो वैशाखको 21 गतेसम्म उहाँहरूले बुझाइसक्ने, त्यसपछि हामी ढुवानी गरेर मसान्तभित्र चाहिँ सबै ठाउँ जिल्लामा पुर्याउने गरेर त्यो प्लानिङ गरिसकेका छौँ।
यसअघि चैत 15 गतेसम्म विद्यार्थीका हातमा पुस्तक पुर्याइसक्ने प्रतिबद्धता जनाएको केन्द्रले यही मसान्तसम्म विद्यार्थीका हातमा पुस्तक पुगिसक्ने दावी गरेको छ। वर्षेनी बल्झिने यो समस्या नयाँ शैक्षिक सत्रको शुरूमा मात्र होइन, शैक्षिक सत्र सकिने लाग्दा र विद्यार्थीले वार्षिक परीक्षा दिने लाग्दा पनि पूरा सेट पुस्तक हातमा पाउँदैनन्। आखिर किन त? फेरि जनक शिक्षाका प्रवक्ता कपिल पोखरेल।
ऐच्छिक विषयको थोरै वर्षमा 10-8 स्थान 20 स्थान जाने किताबहरू चाहिँ हामीले अलिकति पछि छाप्छौँ। त्यो पछि छापेको किताब चाहिँ हामी जिल्लामा पठाउँदाखेरि दोहोऱ्याएर भेडमाटो पनि लिन आउने, विक्रेता पनि लिन आउने। दोहोऱ्याएर जति सुरुमा लानुहुन्छ उहाँले ट्रिप मिलाएर लैजाँदाखेरि गयो, अनि त्यो 2-4 स्थान किताब लिन नआउने कारणले चाहिँ विद्यालयमा नपुगेकै हो त्यो।
सरकारले 1 देखि 5 कक्षासम्मका पुस्तक छाप्ने र पुर्याउने जिम्मा निजी पुस्तक व्यवसायीलाई दिएको छ। यस्तै कक्षा 6 देखि 10 सम्मका पुस्तक छाप्ने र पुर्याउने जिम्मेवारी जनक शिक्षा सामग्री केन्द्रलाई तोकेको छ। तर यस वर्ष न निजी व्यवसायीले समयमै पुस्तक छाप्न सके, न त केन्द्रले नै आफ्नो जिम्मेवारी पूरा गर्न सक्यो। यसबारे अनुगमन गर्ने निकाय शिक्षा विभागका सूचना प्रमुख टुकराज अधिकारी जनक शिक्षा सामग्री केन्द्रले अब वैशाख 31 गतेसम्म पुस्तक छापेर पुर्याइसक्ने भनेर दिएको समय कुर्नु बाहेक अरू विकल्प आफूहरूसँग नभएको बताउनुहुन्छ।
उनीहरूले मौखिक रूपमा जाने अब चैत्र मसान्तबाट फेरि वैशाख मसान्तमा जाने अब कुरा पुर्याइरहेको अवस्था छ। यो निर्वाचनको जिम्मेवारी पनि जनशिक्षालाई दिएको र अब हामी जाने केही त्यो बीचमा डिस्टर्ब भए हुनाले हामीलाई केही कठिनाई भयो, हामी जाने अब यो अब केही पछाडिसम्म भए पनि हामी पुर्याउँछौँ भनेर हामीलाई जाने अब त्यसरी भन्ने अवस्था छ। अब हामीसँग कुर्ने बाहेक अहिले चाहिँ तत्कालै चाहिँ विकल्प केही छैन।
जनक शिक्षा सामग्री केन्द्रको ढिलाइ र सरकारको फितलो अनुगमनका कारण विद्यार्थीले वर्षेनी पुस्तक अभावको समस्या झेल्दै आएका छन्। शैक्षिक सत्र सकिने लाग्दा पनि पुस्तक नपाउने समस्याले सरकारी विद्यालयका विद्यार्थीहरूको सिकाइ उपलब्धि झनझन खस्किँदै गएको छ।
रिपोर्ट पछि अब फेरि खबरकै सिलसिला। सरकारले मृगौला बिरामीका लागि निशुल्क उपचारको व्यवस्था गरे पनि प्रभावकारी रूपमा लागू गर्न भने कठिनाई देखिएको छ। निशुल्क सेवा शुरू भएसँगै अस्पतालमा बिरामीको चाप बढेको छ, तर उपकरण र दक्ष जनशक्तिको अभाव भने पुरानै रहँदा उपचार सेवा प्रभावित भएको हो। राष्ट्रिय मृगौला उपचार केन्द्रमा अहिले दैनिक 200 हाराहारीमा मृगौलाका बिरामी उपचार गराउन पुग्ने गरेका छन्। सरकारले आवश्यकता अनुसार मृगौलाको निशुल्क डायलिसिस र प्रत्यारोपणको व्यवस्था गरेको छ, तर निशुल्क उपचार पाउने भएपछि बिरामीले पनि खानपानमा लापरवाही गर्ने गरेका केन्द्रका व्यवस्थापक विमल बरालले बताउनुभयो। उहाँका अनुसार डाक्टरले डायलिसिस गर्नुअघि धेरै पानी नपिउन र खानपानमा ध्यान दिन सल्लाह गरे पनि बिरामीले पालना नगर्दा उपचारमा समस्या हुने गरेको छ।
यसैबीच सर्पले डसेका बिरामीलाई पहिला भन्दा थोरै औषधिमा पनि निको पार्न थालिएको छ। एउटा बिरामीलाई 165 भाइलसम्म एन्टिस्नेक भेनम दिइने गरेकामा अनुसन्धानपछि 30 भेनम भन्दा बढ़ी दिनु नपर्ने पुष्टि भएको भरतपुर अस्पतालले जनाएको छ। स्विजरल्याण्डको जेनेभा विश्वविद्यालयको सहयोगमा स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन द्वय डाक्टर विजय पौडेल, डाक्टर कालिदास अधिकारी, प्राध्यापक डाक्टर संजीव शर्मा र डाक्टर छविलाल थापाले चितवनको भरतपुर अस्पतालमा उपचारको विधि र सर्पका जातिका विषयमा गरेको अनुसन्धानमा यस्तो पाइएको हो।
सुदूरपश्चिमका पहाड़ी जिल्लामा औलो रोगी बढ़दै गएपछि नियन्त्रणमा समस्या भएको छ। क्षेत्रीय स्वास्थ्य निर्देशनालय डोटीका मेडिकल अधिकृत डाक्टर लोकेश्वर महर्जनका अनुसार पहाड़ी जिल्ला मध्ये बैतडी र डडेलधुरामा औलो रोगी बढ़ी देखा परेकाले नियन्त्रणमा समस्या भएको हो। उहाँका अनुसार यो वर्ष मात्रै बैतडीमा 39 जनामा र डडेलधुरामा 9 जनामा औलो रोग देखिएको छ। 2072 वैशाखमा बैतडीमा 34 औलो रोगका बिरामी फेला परेका थिए।
रूकुमको पश्चिम 8-20 कोट नगरपालिकाको छेपारेबाट चिसापानीका लागि छुटेको जीप ठूलो भेरी नदीमा खस्दा 3 जनाको ज्यान गएको छ। दुर्घटनामा चौरजहारी नगरपालिका 8 का सृजन बुढा, जाजरकोट सक्लाका कुमबहादुर बस्नेत र 12 वर्षीय धनराज ओलीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रूकुमले जनाएको छ।
कपिलवस्तुको शुद्धोधन गाउँपालिका शिवपुरमा दुई वर्षीय बालकको जलेर ज्यान गएको छ। ओमप्रकाश कुर्मीका दुई वर्षका छोरा श्याम कुर्मीको जलेर ज्यान गएको प्रहरीले जनाएको छ। गाउँमा आगलागी भएपछि आत्तिएर ज्यान जोगाउन आफ्नै घरभित्र लुकेका श्याम पनि घरसँगै जलेको इलाका प्रहरी कार्यालय पकडीका प्रहरी निरीक्षक विकास थापाले बताउनुभयो। आग लागेका कारण गाउँका सात घर जलेर नष्ट हुनुका साथै 15 लाख भन्दा धेरैको धनमाल जलेर नष्ट भएको छ।
यस्तै बाँकेको डुडुवा गाउँपालिका होलियामा आज दिउँसो भएको आगलागीमा 50 बढ़ी घरगोठ जलेर नष्ट भएका छन्। आगो सुरक्षाकर्मी र स्थानीय बासिन्दाले निभाएका छन्। सड़क अत्यन्तै जीर्ण भएका कारण नेपालगंजबाट भारतीय बाटो हुँदै दमकल आगो निभाउन पुगेको थियो। आगलागीबाट भएको क्षतिको यकिन विवरण आइ नसकेको प्रहरीले जनाएको छ। यस्तै बर्दियाको मधुवन नगरपालिका दुई रजवारमा आज दिउँसो आगलागी हुँदा 5,60,000 बराबरको क्षति भएको प्रहरीले जनाएको छ। यस्तै पर्साको बीरगंजमा ग्यारेजमा आग लागि हुँदा 4 बस जलेका छन्। बीरगंजको बस पार्कमा रहेको ननीको ग्यारेजमा वेल्डिङ गर्ने तारबाट बिजुली सर्ट भएर आगलागी भएको हो। आगलागीबाट 90 लाख रूपियाँ बराबरको धनमाल क्षति भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता डीएसपी चक्रराज जोशीले जानकारी दिनुभयो।
राष्ट्रिय पुननिर्माण प्राधिकरणले भूकम्प प्रभावित जिल्लामा निजी आवास पुननिर्माणका लागि वितरण गर्न 4 अर्ब रूपियाँ निकासा गर्न सिफारिश गरेको छ। प्राधिकरणले आज संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाईलाई भूकम्प प्रभावित जिल्लामा लाभग्राहीबाट माग भए अनुसारको अनुदान अभाव हुन नदिन 4 अर्ब रूपियाँ थप निकासा गर्न सिफारिश गरेको हो। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
तपाईँ अहिले के सोचिरहनु भएको छ?
शिक्षक सेवा आयोगको विगत वर्षका परीक्षाहरूको तयारी कक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल मल्टी प्रोफेसनल एकाडेमी एमपीए बागबजार काठमाडौँमा शिक्षक सेवा आयोग मावि निमावि र प्रावि तहका तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेको छ नि।
हाम्रा विशेषताहरू,
वस्तुगत र विषयगत दुवै खण्डको पुरै कक्षा 1 महिनामा सम्पन्न गरिने।
कक्षा शुरू हुनु पूर्व दैनिक वस्तुगत प्रश्नको नमुना परीक्षा र हरेक हप्तामा विषयगत खण्डको नमुना परीक्षा गराई फिडब्याक दिइने।
स्थापित र विषय विज्ञ स्रोत व्यक्तिहरूबाट सैद्धान्तिक र अन्तर्क्रियात्मक कक्षा हुने।
लेखन शैली र लेखन सिप सम्बन्धी व्यावहारिक तयारी गराइने।
कक्षाहरू सम्पन्न हुने समयमा एकैपटक 2 जनासम्म स्रोत व्यक्तिहरूबाट सामूहिक फिडब्याक कक्षा गराइने।
होस्टलको पनि व्यवस्था छ।
तोकिएको समय र दिनमा तपाईँको सोचलाई पूर्णता दिनेछौ।
थप जानकारीका लागि मल्टी प्रोफेसनल एकाडेमी प्राली बागबजार काठमाडौँ नेपाल, सम्पर्क 01-42-46-024-42-54-301।
मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
सम्पर्क नेपाल जापान सेवा सेन्टर नाग पोखरी काठमाडौँ, फोन नम्बर 44-28-242।
भूकम्प पीडित तथा गृह श्रमिकहरूको लागि रोजगारीको अवसर,
होमनेट नेपालको सहरी रोजगार सहायता केन्द्रले विभिन्न रोजगारदाता संघ संस्थाहरूसँगको समन्वयमा भूकम्प पीडित, गृह श्रमिक, विद्यालय छोडेर बसेका तथा सिप भएर पनि बेरोजगार बसेकाहरूका लागि विभिन्न अनौपचारिक क्षेत्रका रोजगारदाता संघ संस्थाहरूसँग समन्वय गरी रोजगारीका लागि सहयोग गर्ने भएकाले इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क राख्नुहोस्।
सम्पर्क होमनेट नेपाल सहरी रोजगार सहायता केन्द्र, फोन 422-2176-410-2063।
टोल फ्री नम्बर 1660-1-000-19। विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
अब बाँकी खबर। उज्यालो रेडियो नेटवर्कको मात्र संस्था कम्युनिकेशन कर्नरले आफ्नो 19 वार्षिकोत्सवको अवसरमा काठमाडौँको नयाँ बजारको संस्कार स्कूललाई पुस्तक प्रदान गरेको छ। वार्षिकोत्सवको पूर्व सन्ध्यामा आज आयोजित कार्यक्रममा कम्युनिकेशन कर्नर प्रालीका कार्यकारी अध्यक्ष गोपाल गुरागाईले संस्कार स्कूलकी संचालक विमला गुरूङलाई पुस्तक हस्तान्तरण गर्नुभयो। निजी क्षेत्रबाट संचालित संस्कार स्कूलले 23 जना विपन्न विद्यार्थीलाई निशुल्क पढ़ाउँदै आएको छ।
भक्तपुरका विभिन्न भक्तपुरका विभिन्न इटा भट्टामा कार्यरत 15 वर्ष मुनिका तीनजना बाल श्रमिकको आज उद्धार गरिएको छ। जिल्ला बाल कल्याण समितिको नेतृत्वमा बाल विकास समाजको सहयोगमा विभिन्न संघ संस्थाको टोलीले इटा भट्टाको अनुगमनका क्रममा भेटिएका उनीहरूको उद्धार गरेको हो।
आमाको हत्या गर्ने चन्द्रकोट गाउँपालिका एक देवरूङका वीरबहादुर काउछालाई जिल्ला अदालत गुल्मीले सर्वस्व सहित जन्मकैदको फैसला गरेको छ। जिल्ला न्यायाधीश मातृका प्रसाद मरासिनीले सर्वस्व सहित जन्मकैदको फैसला सुनाएको जिल्ला अदालत गुल्मीका स्वास्थ्यदार दुर्गा प्रसाद बस्याल बताउनुभयो।
झापाको भद्रपुर विमानस्थलबाट एक क्विन्टल चाँदी सहित दुईजना पक्राउ परेका छन्। बुद्ध एयरको विमानबाट काठमाडौँबाट गएका झापा बुद्ध शान्ति गाउँपालिकाका 32 वर्षका मनोज गोयल र पुण्यप्रसाद अधिकारीलाई चाँदी सहित प्रहरीले पक्राउ गरेको हो। चल्तीको भावमा चाँदीको मूल्य 67,72,900 पर्छ। पक्राउ परेकामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सर्लाहीको बरहथुवाबाट पक्राउ परेका विद्युत चोरबाट प्रहरीले 1.5 लाख जरिवाना उठाएको छ। बरहथवाबाट हिजो र आज पक्राउ परेका 35 जनाबाट 1,27,000 रूपियाँ जरिवाना संकलन गरिएको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी निरीक्षक ललन कुमार कुर्मीले जानकारी दिनुभयो।
दाङमा यस वर्ष दलित विपन्न मुस्लिम तथा लोपोन्मुख जातिका लागि 1,000 घर बनाइने भएको छ। घर जग्गा आवास कार्यक्रम अन्तर्गत वन्य आवासका लागि भवन डिभिजन कार्यालय मार्फत दोस्रो चरणको निवेदन संकलन भइरहेको छ। पछिल्लो चरणमा वादी र गन्धर्व जातिबाट भवन निर्माणका लागि निवेदन माग गरिएकोमा 240 निवेदन परेकोमा 217 छनौट भई निर्माण कार्य अघि बढेको कार्यालयले जनाएको छ।
गोस्वारा हुलाक कार्यालयले सर्वसाधारणलाई छिटो र सहज सुविधा प्रदान गर्नका लागि घुम्ती हुलाक सेवा शुरू गरेको छ। कार्यालयले काठमाडौँ उपत्यकाको घर घरमा सूचना पुर्याउने मुख्य योजनाका साथ आजदेखि सेवा शुरू गरेको हो।
त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापक संघले आंशिक प्राध्यापकलाई करारमा नियुक्त गर्न त्रिभुवन विश्वविद्यालयको ध्यान आकर्षण गराएको छ। त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर तीर्थ खनियालाई भेटेर संघका पदाधिकारीले यस्तो माग गरेका हुन्। भेटमा डाक्टर खनियाले प्राध्यापकको मागमा सकारात्मक भएको भन्दै थप छलफल गरेर निर्णय लिने बताउनु भएको छ।
मेरो पनि भन्नु छ।
फेसबुकमा ज्ञानमणि नेपाल लेख्नुहुन्छ, चुनाव आउन अब 16 दिन मात्र बाँकी छ, तर दलहरू अझै यो र त्यो बहानामा अल्झिरहेका छन्। कति संविधान संशोधन गर्न दिने र कति नदिने रणनीतिमा छन् भने कसैलाई चुनाव नै चाहिएको छैन। सरकारले एउटाको माग पूरा गर्दा अर्काको माग पूरा गर्न नसक्ने अवस्था छ। यस्तो पाराले देशको स्थिति बिग्रिएको चाहिँ कसले हेर्ने?
राजकुमार अधिकारीको ट्वीट छ, सरकारले नीति तथा कार्यक्रम ल्याउँदा कतिपय सांसदहरूले घोषणा पत्र जस्तो भयो भन्नुभएको थियो, अब हामीले घोषणा पत्रलाई कसरी विश्वास गर्ने?
नवीन चापागाई फेसबुकमा लेख्नुहुन्छ, दाङको धानखोलामा आज गोर्खाकी नानीले पस्केको मिठो खाना खाइयो। सप्तरीतिर घुम्न जाँदा झापाकी नानीले अनि झापा जाँदा सप्तरीकी नानीले पस्केको खाना पाइयोस्। हो, यही हो हाम्रो नेपाल, त्यसैले विखण्डन गराउन नखोज।
अनि नाम नभनी हाम्रो आइभीआरमा रेकर्ड भएको विचार यस्तो छ,
सरकारले गत वर्षको बजेटमा विधवा र अपाङ्गप्रति एक शब्द पनि बोलेन, केवल सबैको राहत भत्ता दोब्बर गरियो मात्र भन्यो। त्यही पनि वृद्ध आन्दोलनको कारण यति भत्ताले वृद्धलाई त राहत र आत्मसम्मानमा ठूलो आधार भयो, तर विधवा र अपाङ्गलाई आधारको वास्ता भएन। अझ बढी अपाङ्गलाई सरकारले किन सोच्न थाहा पाउन सकेन कि विधवा कति व्यवस्थामा र अपाङ्ग कति लचारतामा छन् भन्ने यथार्थ। विधवा वैधव्यमै रहनु पर्दछ भन्ने पूर्वीय कुसंस्कारकै पछिमा रही सरकारले नारीलाई फुल्याउन मात्र 500-1,000 दिने गरेको छ। के मानवीय साथ त्यो पैसाले पूरा गर्ला? के पुरुषलाई पुनर्विवाह नगर बरु भत्ता ल्याउ भनेमा युवक विधुरहरूले स्वीकारलान्? तुलना गर्नुहोस् त, नारी हक कति पछारिएको छ। उता अपाङ्ग त झन् लाचार, शरीरै छैन, जीवन हक नै छैन, त अरू के हक हुनु? यस्तो अपाङ्ग प्रति कल्याण गर्नु त के सोच्न पनि बाधा पर्ने, यस्तो अपाङ्ग प्रति खै त सरकारको संवेदना।
विचारका लागि तपाईँलाई धन्यवाद।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू ऋग्वेद शर्मा र टंक ढकाल। अब विदेशको खबर। इण्डोनेसियामा मुस्लिम महिला धर्मगुरूहरूले बाल विवाह विरूद्ध नयाँ नियम जारी गरेका छन्। सानै उमेरमा हुने विवाहप्रति गम्भीर चासो व्यक्त गर्दै महिला धर्मगुरूहरूको 3 दिने सम्मेलनले नयाँ नियम जारी गरेको हो। महिला धर्मगुरूहरूले बाल विवाह अन्त्यका लागि महिलाको उमेर हद 16 वर्षबाट 18 वर्ष पुर्याउन माग गरेका छन्। इण्डोनेसिया मुस्लिम बाहुल्यता रहेको देश हो र यहाँ विश्वमै सबैभन्दा धेरै बाल विवाह हुने गरेको राष्ट्रसंघीय बालकोष युनिसेफले जनाएको छ। युनिसेफको अनुसार इण्डोनेसियामा हरेक 4 जना मध्ये 1 जना बालिकाको विवाह हुने गरेको छ।
नेपाल दर्पणमा अब एउटा खेल खबर। इण्डियन प्रिमियर लीग क्रिकेट आईपीएल अन्तर्गत आज भएको खेलमा कोलकाता नाइट राइडर्स विजयी भएको छ। कोलकाताले दिल्ली डेयर डेभिल्सलाई 7 विकेटले हराएको हो। जितका लागि पाएको 161 रनको लक्ष्य कोलकाताले खेल सकिन 22 बल अघि नै भेटायो। कोलकातालाई जिताउन गौतम गम्भीरले नट आउट 71 रन बनाए। दोस्रो खेलमा अहिले किङ्स इलेभेन पंजाब विरूद्ध टस हारेर सनराइजर्स हैदराबादले ब्याटिङको मौका पाएको छ। हैदराबादले ताजा स्थितिमा 2.5 ओभरको खेल सकिँदा कुनै पनि विकेट नगुमाई 21 रन बनाएको छ। खेलको अपडेटका लागि मोबाइलमा सीआरआई टाइप गरी 35566 एसएमएस गर्नुहोला। खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिने लागेको छ। विदा हुनुअघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
स्थानीय चुनाव र संविधान संशोधन लगायतका विषयमा दलहरूबीच छलफल, प्रधानमन्त्री र एमाले नेताबीच पनि छुट्टै छलफल।
डीआईजी सिलवालले सर्वोच्चमा पेश गरेका कागजात कृत्य भएको छानबिन समितिको ठहर, सिलवाललाई कृत्य मुद्दामा कार्यवाही गर्न सिफारिश।
मृगौला बिरामीको निशुल्क उपचारको निर्णय कार्यान्वयनमा कठिनाई, सर्पले डसेका बिरामीलाई पहिला भन्दा थोरै औषधिमा पनि निको पार्न सकिने।
इण्डोनेसियामा मुस्लिम महिला धर्मगुरूद्वारा बाल विवाह विरूद्ध नयाँ नियम जारी, विवाहका लागि महिलाको उमेर 18 वर्ष पुगेको हुनुपर्ने व्यवस्था गर्न माग।
र आईपीएल क्रिकेटमा कोलकाताद्वारा दिल्ली डेयर डेभिल्स 7 विकेटले पराजित।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो online.com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी संघर्ष विष्टसँगै रुबिना श्रेष्ठ र मोहन पौडेल पनि बिदा हुन्छौ। नमस्कार।